أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وأنكحوا الأيامى منكم والصالحين من عبادكم وإمائكم إن يكونوا فقراء يغنهم الله من فضله والله واسع عليم. وليستعفف الذين لا يجدون نكاحا حتى يغنيهم الله من فضله والذين يبتغون الكتاب مما ملكت أيمانكم فكاتبوهم إن علمتم فيهم خيرا وآتوهم مما لله الذي آتاكم ولا تكرهوا فتياتكم على البغاء إن أردنا تحصنا لتبتغوا عرض الحياة الدنيا ومن يكرهن فإن الله من بعد إكراههن غفور رحيم. صدق الله العظيم. وَأَنْكِحُوا الْأَيَامَ مِنْكُمْ, اور جو تم میں سے خاوند والی عورتیں ہیں ان کا نکاح پڑھا دو, یعنی جو بیوہ ہو چکی ہے. وَالصَّالِحِينَ, اور تمہارے, یہاں ترجمہ کروں گا عباد کے معنی غلاموں میں سے. والصالحین من عبادکم, اور نیک لوگ تمہارے بندوں میں سے نہیں, تمہارے غلاموں میں سے. وإمائکم, اور باندیوں میں سے. ان یکونوا فقراء یغنیہم اللہ, اگر یہ محتاج ہوں گے تو اللہ اپنے فضل سے ان کو مالدار کر دیں گے. واللہ واسع علیم. اللہ تبارک و تعالی گنجائش والا, سب جانتا. آیت نمبر سورہ نور کی 18 پارے کی آپ کے سامنے آیت نمبر 32 پڑھی گئی. اس آیت میں دو بات سمجھنی ہے. ایک تو یہ ہے, صالحین, نکاح کرانا ہے کس کا؟ جو بیوہ ہو چکے ہیں عورتیں, یا جن لوگوں کا نکاح نہیں ہوا یا نکاح فسخ ہو چکا ہے یا نکاح ٹوٹ چکا ہے, ان کا نکاح کرا دو. وَأَنْكِحُوا, یہاں پر امر کا سکا ہے, ایسا نہیں ترغیب نہیں ہے, یہاں کراؤ, حکم ہے, نکاح کراؤ. اور آگے کیا کہا, صالحین کا اگر یوں ترجمہ کریں کہ نیک لوگ ہیں, تو اس کا مطلب ہوا کہ جو نیک لوگ ہیں ان کا نکاح کرا دو, جو نیک نے ان کا مت کراؤ. یہی تو ترجمہ ہے, لیکن محققین نے بہت اچھا کہا, فرمایا جو نکاح کے قابل ہو. صالحین کا ترجمہ کیا کیا, جو نکاح کے قابل ہو, یعنی ان کی عمر بھی ہو. 100 کا بدھا ہے, اس کی عمر نہیں ہے نکاح کرنے کی, کچھ کام کا نہیں, نہ گھر کا نہ گھاٹ کا, وہ کیا نکاح کرے. یا بیوی کا جو حق ہے ادا کر سکتا ہو. صالحین کے معنی, یا والصالحین کا ترجمہ جو صحت مند ہو. یہ تین ترجمے کیے گئے. اور جن لوگوں نے یوں کہا, والصالحین سے مراد یہاں نیک لوگ ہیں, تو اس کا مطلب یہ ہے کہ جو نیک لوگ ہیں وہ اپنی بیوی کا حق ادا کر سکتے ہیں اور اپنی اولاد کو محفوظ رکھ سکتے ہیں, اپنی اولاد کو محفوظ رکھ سکتے ہیں. ورنہ اگر نیک ہی نہیں تو وہ کہیں جا کر بھی زینا کریں گے, وہ کیا کریں, ان کی اولاد محفوظ نہیں ہوگی, ورنہ زینا ہو جائے گی. لیکن محققین کا قول ज्यादा मोतबर है यहां कि सालिहीन से मुराद। एक और बात है, इबादिकुम, इबाद के माना बंदा है, मिन इबादिकुम तुम्हारे बंदों में से। इसीलिए बाज उलमा ने यहां से फतवा दिया कि इबादुन नबी अब्दुल रसूल नाम रखना जायज है। क्या कह रहे हैं? अब्दुल नबी और अब्दुल रसूल। लेकिन अल्लामा शामी ने फतवा शामी में मना फरमाया, फरमाया इसमें शिर्क वो है, नबी का बंदा नहीं, रसूल का बंदा नहीं, ये नाम रखना जायज नहीं है। तो फिर इबाद का तर्जुमा यहां क्या करेंगे? इबाद का तर्जुमा करेंगे यहां गुलाम, तुम्हारे गुलाम, गुलाम का, उनका निकाह करो और बांदियों को। इन यकूनु फुकरा, लेकिन अजीब बात कही, बाज लोग शादी नहीं करते, पैसे नहीं है। मैंने लास्ट तीसरे साल में उमरा में था, एक अरब से मैंने पूछा, 35 साल का नौजवान शादी हो गई? उसने कहा नहीं हुई। कहा क्यों? फरमाया पैसे कहां से लाऊं? 1,00,000 रियाल मांगती है लड़की, मैं कहां से लाऊं? 1,00,000 रियाल मैं कहां से लाऊं? तो मैंने उस वक्त उसको यही आयत सुनाई थी, यही आयत सुनाई थी, कोशिश करो कुछ ना कुछ। इसका यह मतलब नहीं है कि तुम्हारे पास पैसे नहीं हैं। अल्लाह यहां तरगीब नहीं दे रहे, हुक्म दे रहे हैं कि तुम्हारे पास पैसे नहीं है तो शादी मत करो। फरमाया तुम लोग शादी करो, शादी के बाद मैं तुम्हें पैसे दूंगा, मालदार मैं बनाऊंगा। यह अल्लाह का वादा है। यकूनु फुकरा युग्नीहिमुल्लाह मिन फजली, अपने फजल से अल्लाह उसको मालदार बनाएगा, अपने फजल से। अल्लाह ने खुद फरमाया है। इसीलिए हजरत सहल रजी अल्लाह तआला बुखारी शरीफ की हदीस है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आए, बहुत डेस्परेट हूं, शादी करना चाहता हूं, आई वांट टू मैरी। फरमाया हक महर है, डावरी है? सोचने लगे, कहा कुछ भी नहीं है, कुछ भी नहीं है। तो ऐसा करो, जाओ घर पर जाओ, देखो, कुछ भी तलाश करो, यहां तक के लोहे की अंगूठी है वो भी ले आओ, आयन, यू नो रिंग जिसको कहते हैं, आयन की बनी हुई वो भी ले आओ, कम से कम वो देखकर तुम्हारा निकाह कर देंगे। घर पर गए तो उनको लोहे की अंगूठी भी नहीं मिली, सोने तो दूर, सिल्वर तो दूर की बात है, लोहे की अंगूठी भी नहीं मिली। वापस आए अल्लाह के रसूल साहब, पर मैं कुछ भी नहीं है, आई डोंट हैव नथिंग एट होम, कुछ भी नहीं है। अंदाजा करो सहाबा की गुर्बत का इस हदीस से, बुखारी शरीफ। हजरत उमर रजी अल्लाह तआला फरमाते हैं कि हम में से बहुत सारे सहाबा किराम एक चादर में नमाज पढ़ते थे, दूसरी चादर भी नहीं होती थी, एक चादर में नमाज। इसके हजरत जाबिर रजी अल्लाह तआला फरमाते हैं उनके पास दो चादर थी, एक लटका दी और एक को पहन करके नमाज पढ़ी। तो पीछे से किसी ने कहा, हजरत आपके पास दूसरी, आपने दो कपड़े क्यों नहीं पहने, दो कपड़े में नमाज पढ़ना चाहिए। फरमाया नयुरानी अलाहमक, तू जैसे बेवकूफ को बचाने बताने के लिए मैंने ये काम किया है, तेरे जैसे बेवकूफ को बताने के लिए। और फिर कहा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में एक चादर में हम नमाज पढ़ते थे, दूसरी भी नहीं होती थी। ऐसा करो तो हजरत सहर रजी अल्लाह तआला बैठे बैठे इंतजार करते रहे, क्या जवाब मिलेगा? कुछ भी नहीं, हक मार आई नहीं, देर नो डाउरी, व्हाट यू वांट टू डू। फिर उनके जबान पर एक बात आई, फरमा अल्लाह के रसूल ये मेरी एक चादर है, आधी दे देता हूं, क्या होगा, आधी इनको दे दू, आधी में अपने पास रखो। फरमाया फिर तुम लड़ते रहोगे, वो कहेगी मैं ओढ़ू, तुम कहेंगे मैं बिछाऊ, लड़ाई करते रहोगे। अल्लाह कितनी गुर्बत थी, कितनी गुर्बत थी। और हमारे यहां देखो कितनी वसत है। फरमाया चलो ऐसी बात नहीं, चादर नहीं देना है, वरना तुम क्या पहनोगे, आधी चादर में क्या पहनोगे, क्या बिछाओगे, क्या ओढ़ोगे। ऐसा करते हैं, कुछ कुरान याद है, कुछ सूरतें याद है। आई नो फ्यू सूरत फ्रॉम द कुरान। उस जमाने में औरतों को कुरान सीखने का बड़ा शौक होता था, बहुत शौक होता था कुरान सीखने। उस जमाने अल्लाह के नबी सासम एक लड़की से पूछा कि फुला साहबी है, उसके पास कुछ भी नहीं है लेकिन वो कुछ सूरत हाफिज है, क्या वो तुझे कुरान सिखाए उसके बदले, यानी इस हक महर के बदले तू शादी करना चाहती है। मैं हां अल्लाह के रसूल, अगर वो मुझे कुरान सिखाए तो मैं शादी कर लूंगी। शौक तो देखो भाई, आज की लड़कियों का शौक देखो, उस जमाने की लड़कियों का शौक देखो। सुना अल्लाह अकबर। अब अहनाब के यहां इमाम आजम इमाम अबू हनीफा रहमतुल्लाह अलैह के फुकहा के दो कौल है। आप लोग मोल यहां तालिब इलम तो नहीं, लेकिन तालिब इलम बना देता हूं, वरना ये सब बातें तो दर्स में कही जाती है। इमाम आजम इमाम अबू हनीफा रहमतुल्लाह अलैह के यहां यानी अहनाब के यहां दो कौल। एक तो ये है कि कुरान करीम को सिखाने को हक के महर नहीं बनाया जाता। अभी कुरान सिखाएं, बाद में अल्लाह उसको युग्नीहिमुल्लाहु मिन फजली, अपने फजल से अल्लाह उनको दे दे तो फिर वो उसमें से मेहरे मिस्र अदा करेगा। समझ में आई बात, मेहरे फातिमी ने मेहरे मिस्र अदा करेगा। बाज अहनाब कहते हैं आजकल जैसे हम मदरसे में बच्चों को दाखिल कर देते हैं तो क्या भरते हैं, फीस भरते हैं ना, 3000 पाउंड फीस है सालाना कुरान, चाहे हाफिज क्लास का बच्चा हो, चाहे नाजरा क्लास का हो, चाहे आलिम क्लास का हो। तो बास वो कहा कहते हैं अजीब बात, फरमाया ये कुरान जो सिखाएगा ये समझो इसकी फीस है, महर है ये, उसके बदले ये कुरान पर आ रहा है, इसका महर अदा हो जाएगा। आई बात समझ के अंदर में। तो गुर्बत का ये आलम अल्लाह फरमाते हैं इन यकूनु फुकरा युग्नीहिमुल्लाहु मिन फज़लिहि। यहां पर देखिए अल्लाह तबारक व ताला ने निकाह की तरगीब नहीं हुक्म दिया, और क्या फरमाया वास है, अल्लाह का खजाना बहुत बड़ा है, अपने खजाने पर कयास न करना। और अल्लाह जानता भी है दिलों की बात को, दोनों चीज है। अगले सबक अगली आयत में वल्यस्ताफिफिल्लदीना ला यजिदून निकाहन, जो लोग निकाह करने की ताकत नहीं रखते। वल्यस्ताफिफ वो क्या करे, पाक दामन रहे। देखो यहां मुता का हुक्म नहीं दिया कुरान में कि वो टेम्पररी निकाह कर ले, पाक दामन रहे। वल्यस्ताफिफिल्लदीना ला यजिदूना निकाहन, वो क्या है, हजरत अनस बिन मालिक रजी अल्लाह ताला अन्हु फरमाते हैं कि जो आदमी चाहता है अल्लाह के सामने पाकीजगी की हालत में मुलाकात करें, पाकीजा दिल, तो वो क्या करे, आजाद औरतों के साथ शादी कर ले। क्योंकि उस जमाने में बांदियां भी होती थी, अब क्या होती थी, किसी की बांदी है, किसी की बांदी है, निकाह इनसे हुआ तो वो तो पूरा दिन मास्टर की यहां काम करेगी। तो बहुत सारे जो उनके शौहर होते थे मास्टर, उनको अच्छा नहीं लगता था किसी जगह जाके काम करे, किसी के मकान में, किसी के घर में, किसी की दुकान में, किसी जगह। इसलिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया कोशिश करो कि तुम अल्लाह के सामने पाकीजगी की हालत में मिलना चाहते हो तो फिर क्या करो, तुम आजाद औरतों के साथ काम कर निकाह कर लो। इसीलिए अब्दुल्लाह बिन मसूद रजी अल्लाह तआला अन्हु फरमाते हैं जो आदमी निकाह की ताकत नहीं रख सकते उनको चाहिए कि रोजा रखें। क्या करें, روزہ رکھتے ہیں. ترمذی شریف کے اندر پہلے صفحے پر اس روایت کو نقل کیا, روزہ رکھے. اس لیے کہ روزہ رکھنے سے دو چیز ملے گی, خواہش دب جائے گی, ڈیزائر دب جائے گا, ساتھ میں دل منور ہو جائے گا, گناہوں کی طاقت بھی کم ہو جائے گی. اور نورانیت, آپ رمضان کی آخری راتوں میں دیکھنا دل کتنا منور ہو جاتا ہے روزہ کی وجہ سے. تو ان کو روزہ رکھنے کا ہوگا. نکاح کر لیں, ایسے بیٹھے رہے. حضرت جابر رضی اللہ تعالیٰ عنہ, جن کا واقعہ بخاری شریف میں ہے, جابر رضی اللہ تعالیٰ عنہ کے فادر کا انتقال ہوا بیٹل آف احد میں 4 ہجری میں. 9 بیٹیاں چھوڑ کر گئے, ایک بیٹا اور 9 بیٹیاں. ایک روایت میں 7 کا بھی ذکر ہے, لیکن زیادہ تر محدثین فرماتے ہیں 9 daughters he left behind. حضرت جابر بن عبداللہ رضی اللہ تعالی عنہ کے فادر 4 ہجری میں شہید ہوئے احد کے میدان میں. ذرا ان کے والد کا ہی بتا دوں جو بخاری, عبداللہ رضی اللہ تعالی عنہ. حضرت معاویہ رضی اللہ تعالی عنہ کا زمانہ آیا اور پانی کی تنگی تھی, لوگ پیاسے تکلیف میں تھے. تو حضرت معاویہ رضی اللہ تعالیٰ فرمایا کہ یہاں سے پانی کی نہر بنائی جائے گی. کہاں سے؟ جہاں احد پہاڑ کے قریب میں, جہاں احد کا میدان ہے نا, وہاں سے ایک نہر بنائی جائے گی. جن کے بھی مرحومین یہاں مدفون ہو, وہ ان کی باڈی کو وارثین نکال کر کے جنت البقیع میں دفن کر دیں. آئی بات سمجھ کے نا, یہاں سے نکال کر کہاں دفن کر؟ جنت البقیع میں. آج کل اگر ایسا ہوتا, یہ کیسے لوگ ہیں, اپنے اسلام کی ہسٹری کو مٹانا چاہتے ہیں اور اس تیل کو نکالنے کے لیے اپنی ہسٹری, کتنے کود پڑتے. لیکن حضرت معاویہ نے فرمایا پیاس بجھانا امپورٹنٹ ہے, یہ امپورٹنٹ نہیں ہے, لوگ مر رہے ہیں. حضرت جابر فرماتے ہیں میرے والد صاحب بھی وہاں دفن تھے, ہم نے حضرت علی رضی اللہ تعالیٰ عنہ شہید ہو رہے 40 ہجری میں, اور پھر 20 سال تک حضرت معاویہ رضی اللہ تعالی عنہ کی حکومت رہی, خلافت رہی. تو 40, اور یہ واقعہ ہوا قریباً حضرت معاویہ رضی اللہ تعالی عنہ کی خلافت کے 10 سال کے اندر میں. تو 45 ایئرس یا 50 ایئرس ان کے والد کو اگر 4 ہجری میں گنے تو 45 ایئرس 50 کے اندر میں ان کے والد کو دفن ہونے کا ٹائم ہو چکا تھا. حضرت عبداللہ, حضرت جابر نے قبر کھودی, ایسا لگ رہا تھا کہ میں نے اپنے باپ کو ابھی دفن کیا ہے, صرف کچھ بال گرے ہوئے تھے. سم ہے واز فور سم, ادروائز باڈی واز فریش, ایسا لگ رہا ہے خون دوڑ رہا ہے. اور ان کی پڑوس میں ان کا دوست بھی شہید ہوا تھا, اور ایسے کان کے پاس اس کا ہاتھ, ان کا ہاتھ تھا ثابت, ایسے ایسے. حالانکہ جب ہم نے دفن کیا تھا تو ہاتھ ایسے سیدھے رکھے تھے, لیکن قبر میں جب ان کو کھودا گیا والد صاحب کے پاس میں تو ایسے ہاتھ تھا. ہم نے ان کے ہاتھ کو پھر سیدھا کرنے کی کوشش کی, سیدھا کیا تو وہاں سے خون نکلنے لگا, فریش خون. پھر آٹومیٹکلی ہاتھ دوبارہ کان پر چلا گیا, کرنا نہیں پڑا, ایسے ہاتھ چلا گیا. اس حال میں دونوں کو نکال کر ہم نے جنت البقیع میں رکھ دیا. انہوں نے 9 بیٹیاں اور حضرت بیٹا جابر رضی اللہ تعالی عنہ کو. اللہ اکبر. نبی اکرم صلی اللہ علیہ وسلم نے, بخاری شریف میں ہے, حضرت جابر فرماتے ہیں اللہ کے رسول صلی اللہ علیہ وسلم بہت قرضہ ہے, میرے والد صاحب بہت قرضہ چھوڑ کر گئے, بہت قرضہ ہے. اور یہودی لوگ کہہ رہے ہیں یہ نہ سمجھنا تمہارے باپ کا انتقال ہو گیا تو نبی صلی اللہ علیہ وسلم تمہاری مدد کریں گے, ہم سننے والے نہیں, ہمیں تو اپنا قرضہ چاہیے. اب یہ کھجور توڑنے کا زمانہ تھا, और इतना खजूर भी नहीं था कि सबका डेप्ट पे कर सके, सबका कर्ज अदा कर सके। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास आए हजरत जाबिर, तो या रसूलल्लाह बहुत परेशानी है, का कुछ नहीं, जाबिर जाओ वो खजूर तोड़ के ढेर लगाओ और उसके ऊपर कपड़ा डाल दो। ये अजीब मौजिजा अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का, बुखारी शरीफ में, ऐसे ढेर लगा दो और उस पर कपड़ा लगा दो, मैं आ रहा हूं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले गए बाग में, फरमाया बुलाओ सारे यहूदियों को जिनका कर्ज है, देते जाओ देते जाओ देते जाओ, सबका दे दिया, फिर भी ढेर इतना ही था। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का, जाबिर सुन, अगर मेरे पास कहीं से सोना आएगा ना तो दो लभर मैं इतना दूंगा तुम्हें, इतना सोना दूंगा एक बार का, फिर इतना दूंगा। लेकिन अल्लाह के नबी साहब इंतकाल हो गया, दे नहीं सके। तो हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु फरमाते हैं, इंतकाल के बाद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जिनके साथ जो देने का वादा किया है, आओ अबू बकर के पास, अबू बकर देंगे। क्या मोहब्बत थी। इसीलिए हजरत अबू बकर सिद्दीक फरमाया करते थे, मैं चाहता हूं कि मेरे नबी का हाथ ऊपर रहे, मेरा हाथ ऐसा नहीं, मैं नहीं चाहता, अल्यदुल उलिया खैरुम, मैं नहीं चाहता कि मैं उनको ऐसे दूं और वो ऐसा ले, नहीं, मेरा माल नबी का माल, वो जब चाहे जिस तरह चाहे ले ले, मैं नहीं दूंगा, उन्हीं का माल है। अबू बकर सिद्दीक रज़ी अल्लाह तआला ने बुलाया तो हजरत जाबिर पहुंच गए, फरमाया अबू बकर रज़ी अल्लाह तआला ने से क्या फरमाया, मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम ने मुझे कहा था दो लब नसर, फरमाया ये ढेर ले जाओ सोने का, इतना नहीं नहीं इतना नहीं, मेरे नबी ने दो लब कहे थे ऐसे, तो एक लिया फिर एक बस, और नहीं उससे ज्यादा नहीं, मेरे नबी ने जितना ही कहा इतना ही लूंगा। और आज होते थैला भर लेते, वो पटका ही मिल रहा है ना। ऐसे साहबा थे जो वादा किया वही, उससे ज्यादा नहीं। बात सुन जा रही, वल्यस्ताफिफिल्लदीना। हाँ फिर बात सुना रहा था, जाबिर रज़ी अल्लाह तआला की पूरी नहीं हुई, जाबिर रज़ी अल्लाह तआला मस्जिद में तशरीफ लाए, कुछ येलो कलर ऐसे कपड़े पर लगा हुआ था, जाबिर क्या हुआ, ये ऐसा कुछ मेकअप तो नहीं किया तुमने कुछ। फिर मैंने, मेरी शादी हो गई, मदीना मुनव्वरा में शादी हो रही है, अल्लाह के नबी को पता नहीं है, और मैं अपनी बहन को अगर न बुलाऊं तो पूरी दुनिया में ढोलक बजा देगी, मेरे अपने दोस्तों को न बुलाऊं, मैंने अपने एक दोस्त को नहीं बुलाया बेटी की शादी में, अल्लाह अल्लाह बहुत परेशान किया उसने मुझे, दावत नहीं दी तुमने मुझे। अल्लाह के नबी इमामुल अंबिया है और पता तक नहीं है कि जाबिर की शादी हुई है, क्योंकि वो सफर से वापस आ रहे थे, एक रिवायत में मुझे बहुत जल्दी जा रहे हो दौड़ रहे हो, क्योंकि उनकी ऊंटनी कमजोर थी ना, हजरत जाबिर जा नहीं रही थी सफर से वापसी में, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने पीछे एक हाथ में चाबुक ऐसा लगा दिया, वो ऐसी तेज हो गई कि वो ज्यादा भाग रहे हैं कि अल्लाह के नबी से आगे निकल गए, तेज हो गई दोनों रिवायत। पूछा जाबिर क्या बात है, बहुत फास्ट फास्ट जा रहे हो। उस वक्त ही वाकई पाए, कहा मुझे ये ऊंटनी बेचते हो वहां इतने में, ये तो बहुत महंगी है, देखो मैंने फास्ट किया तुम मुझे महंगी बेच रहे हो, आज के दिन मैंने इतना हेल्प किया और तुम मेरे साथ ऐसा मामला करते हो। अल्लाह के नबी शासन, चलो बैठ जाओ मैं खरीद लेता हूं, मदीना मुनव्वरा तक बैठ जाओ, मदीना मुनव्वरा में ऊंटनी दे देना मुझे, वहां पहुंचे जाबिर के, आओ ऊंटनी लाओ। फरमाया ऊंटनी लाओ, ऊंटनी भी वापस कर दी और ऊपर से जो पैसे थे वो भी वापस कर दिए, जाओ ये भी ले जाओ। उसने रिवायत में अजीब बात है कि तुम्हारी शादी किससे हुई, हु यू मैरिड टू, तो कहा एक विडो वुमन से मेरी शादी, देखो बेवा औरत से शादी। फरमाया तू कंवारी से शादी कर लेता, वर्जन गर्ल से शादी कर लेता, तलबुहा वो या लाभ, तुम उससे खेलते वो तुमसे खेलते, تو فرمایا اللہ کے رسول میرے والد صاحب انتقال کر گئے احد میں اور 9 بہنیں چھوڑی ہیں جن کو نہلانے کا کپڑے دھونے کا, چھوٹی چھوٹی بہنیں ہیں میری. اب اگر میں بچی بھی ایسی لاتا بیوی بھی تو کون کس کو غسل دیتا. تو میں نے ایک عورت سے شادی کی جو بیوہ ہے جو میری بہنوں کو بھی لک آفٹر کرے ورنہ جوئیں پڑ جائے گی سر میں, کون تنگی کریں گے, کون ان کو کپڑے بدلائیں گے. دیکھو سوچ دیکھو لیکن ترغیب ضرور دی ہے, ترغیب ضرور دی ہے. کیا کہہ رہے وَلْيَسْتَعْفِفِ الَّذِينَ لَا يَجِدُونَ نِكَاحًا حَتَّى يُغْنِيَهُمُ اللَّهُ مِنْ فَضْلِهِ, یہاں تک کہ اللہ تعالیٰ ان کو اپنے فضل سے غنی کر دے گا. لیکن پاک دامن, پاک دامن بہت ضروری ہے. کیپ یور سیلف پیور بہت امپورٹنٹ ہے. وَالَّذِينَ يَبْتَغُونَ الْكِتَابَ مِمَّا مَلَكَتْ أَيْمَانُكُمْ, اور تمہارے غلاموں میں سے جو یہ چاہتے ہیں آزاد ہونا چاہتے ہیں, فَقَاتِبُوهُمْ إِنْ عَلِمْتُمْ. بھی عجیب مضمون ہے یہ بھی. اللہ کے نبی صلی اللہ علیہ وسلم نے اور انبیاء علیہ السلام کے ایک معمول رہا ہے, بہت عجیب معمول رہا ہے. فرمایا بہت ساری ان کے زمانے جاہلیت کی چیزیں تھی, جو چیزیں تھی یا تو اس میں تھوڑی سی تبدیل کر دی یا اس کو باقی رکھا. حضرت عائشہ رضی اللہ تعالی عنہ فرماتی ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا عائشہ اگر میں ان کو اس طرح کا حکم دے دوں ابھی تو مجھے ڈر ہے کہ کہیں مرتد نہ ہو جائیں. جیسے شراب کا حکم, بعض چیزیں تو اس کے اندر یعنی انوائرمنٹ واز سو بیڈ اٹ واز ہارڈ ٹو برنگ دیم اسٹریٹ اوے. 4 سیشن لگے شراب کو حرام کرنے میں, 4 بار اللہ پاک نے پہلی آئے پھر تھوڑا سا پھر تھوڑا سا پھر تھوڑا سا, اور 4ٹھی بار جا کے شراب حرام کی. شراب تو ان کی گٹھی میں تھی, اگر حکم دے رہے تھے جو شراب پیے ان کے ایسی سزا ہوگی اور جو چوری کر ان کے ہاتھ کاٹے جائیں گے. اسی لیے صحابہ کرام نے فرمایا اللہ کے رسول 100 صحابہ وہ تو احد میں شہید ہوئے اور ان کے پیٹ میں شراب ہے, ان کا کیا ہوگا, ان کا کیا ہوگا. اللہ کو آئے اٹھارنی پڑی. فرمایا ان کی فکر نہیں ہے, ان کو معاف کر دیا گیا, اس لیے کہ ابھی تو میں نے شراب کو حرام کیا نہیں. آہستہ 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 تاکہ آہستہ آہستہ بھول جائیں, آہستہ آہستہ بھول جائیں. اسی طرح نبی اکرم صلی اللہ علیہ وسلم نے دیکھو بہت ساری چیز کو باقی رکھا. قتل جو ہے, کسی کو قتل کر دیا تو سزا قصاص ہے, لیکن اور ایک زیادہ ہے کہ اگر وہ قصاص لینا نہیں چاہتے تو 100 اونٹ زمانے جاہلیت سے ہی ہے, اللہ کے نبی صلی اللہ علیہ وسلم اس کو باقی رکھا, باقی رکھا. اسی طرح نکاح کی 8 قسمیں تھی, 8 قسمیں زمانے جاہلیت میں. اللہ کے نبی صلی اللہ علیہ وسلم آہستہ 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 سب کو ختم کر دیا, 2 باقی رکھی. 2, ایک تو جو آج کل ہم کر رہے ہیں اور ایک ہے متا, متا کو باقی رکھا. فتح مکہ تک متا کا حکم تھا, کہاں جا کر اس کو, اس لیے کہ بہت مشکل تھا یہ تروانا, اس کو بہت مشکل تھا. فتح مکہ میں اس کو حرام کروایا گیا گدے کے ساتھ, جیسے گدے کو کھانے کو حرام, اس طرح اس کو بھی. سود کو دیکھو, انٹرسٹ کا کھانے کا, لوگ اس میں اتنے بزی تھے یعنی اتنے مشغول تھے کہ وہ انٹرسٹ خاطر ان کو ایک دم چھڑوانا بہت مشکل تھا. اللہ کے نبی دیکھتے رہے, خود حکم نہیں دیا جب تک اللہ حکم نہ دے. اللہ کتنا رحم الراحمین ہے بندوں پر. آہستہ 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 فتح مکہ میں سود حرام ہوا, 9 ہجری میں, 8 ہجری میں, اندازہ کرو. اسی لیے فقہا نے لکھا ہے کہ اگر تم کسی کو دیکھو کہ وہ مکرو کام کر رہا ہے, فتح شامی نہیں ہے, مکرو کام کر رہا ہے, اور تمہیں یہ لگے کہ میں اگر اس کو مکرو کام سے روکوں گا تو یہ حرام میں پڑ جائے گا, تو بیسٹ یہی ہے کہ اس کو مکرو کام کر لینے دوں, کر لینے. ابن قیم نے بھی لکھا ہے کہ میرے استاد ابن تیمیہ رحمت اللہ علیہ آیتم من آیت اللہ تھے, یعنی گناہ کچھ دیکھتے تو نا کسی کو فوراً ہی ٹوک دیتے تھے, فوراً ٹوک دیتے تھے کسی بھی قسم کا گناہ. فرمایا ایک مرتبہ جمعہ کی نماز ہم نے پڑھی اور ہم نکلے मस्जिद जामे मस्जिद से, इब्न तैमिया हमारे शेख हमारे साथ है, देखा टाटारी लोग बैठे शराब पी रहे, चाहे कोई भी हो रोक टोक देते थे, उनको देखा ऐसा निगाह नीची करके चल दिए। इब्न कय्यिम ने खुद लिखा है कि मैंने अपने शेख से पूछा कि आप तो फौरन टोक देते हैं, स्ट्रेट अवे यू स्टॉप द पर्सन, क्या बात, व्हाई डिड यू टेल हिम टुडे, क्यों नहीं कहा तुमने उनको। तो इब्न तैमिया फरमाते हैं मैंने इसलिए नहीं कहा कि अगर मैं उनको शराब से रोकूंगा तो ये मुसलमानों को कत्ल कर देंगे, इसलिए मैंने हिकमतन उनको कुछ नहीं कहा। इसीलिए हमारे अकाबिरीन में जो हिकमतें थी, शाह वलीउल्लाह साहब रहमतुल्लाह अलैह के हुज्जतुल्लाह बालिगा के बारे में हजरत खुद फरमाते हैं कि अल्लाह पाक की इल्हाम करदा किताब है। कहा बहुत कम लोगों ने ऐसी किताब लिखी होगी हुज्जतुल्लाह बालिगा, उसने मुस्तकिल चैप्टर लिखा है इस बात के ऊपर, हिकमतों से बड़ी हुई बातें लिखी। हमारे यहां दारुल उलूम देवबंद में तो इसको पढ़ाया जाए। तो गुलाम के बारे में क्या कहा, तो उसमें से एक गुलाम भी है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फौरी तौर पर लोगों को यूं नहीं कहा गुलाम को आजाद करो, नहीं, आहिस्ता, क्योंकि बहुत सारों के यहां 50-50 गुलाम थे, वो कैसे आजाद करेंगे। 50-50 बाजों को उन्होंने खरीदा था, बाज उनको वैसे मिले थे, तो कैसे आजाद करेंगे। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने भी फरमाया अगर तुमसे फुला गुना हो जाए, मिसाल के तौर पर रोजा रमजान में, तो गुलाम आजाद करो। अगर तुमसे फुला कसम खा लो तुम और कसम तोड़, गुलाम आजाद करो। फुला गुना हो जाए, गुलाम गुलाम को आजाद करवाते रहे, करवाते रहे, करवाते रहे, करवाते रहे। और फरमाया एक गुलाम अब कौन सा है, फरमाया जब तुम जाओ बैटल में नॉन मुस्लिम के साथ मुकाबले के लिए जब जाओ, तो क्या फरमाया वहां से अगर कोई पकड़े जाए, पहले तो फरमाया बच्चों को कत्ल न करना, औरतों को कत्ल न करना, बूढ़ों को कत्ल न करना, कोई उनके अपनी इबादत में शिर्क की इबादत में मशगूल है उसको कत्ल न करना, जो तुम्हारे सामने आए मुकाबले के लिए उनको कत्ल करना या उनको पकड़ लेना, उनको गुलाम बनाना। अब देखो इस्लाम ने क्या सिखाया, वो लोग यहूद और नसारा तो फौरन कत्ल कर देते हैं, लेकिन इस्लाम ने क्या कहा, उनको पकड़ कर ले आना और उनकी सलाहियत के मुताबिक उनसे काम लेना, उनकी सलाहियत के मुताबिक उनसे काम लेना। बात मेरी समझ में आ रही है, कैसी सलाहियत थी उन लोगों के अंदर में कि खलीफा मंसूर जैसा पूछ रहा है इमाम अबू उसाइज है मक्का में मुफ्ती कौन है, फरमाया अता इब्ने रबा, ये कौन है, अरबी अजमी, फरमाया अजमी बांदी से पैदा हुआ है, गुलाम है। मदीना में कौन है, मदीना मुनव्वरा ज़ैनुल आबिदीन के यानी हजरत हसन की बादी का बेटा है, अच्छा मदीना में है, अच्छा कूफा में कौन है, कहा फुला बादी का बेटा मुफ्ती है, बसरा में कौन है, कहा मेरे तो खून उबल रहा है, मेरी रूह निकल जाती, ये क्या बात है कि सारे अजमियों की बादियों के बेटे मुफ्ती बने हैं, अरब लोगों का दिल गिला गया, एक जगह पर सिर्फ एक अरब मुफ्ती, उसकी वजह से कहा चलो एक तो है। अरे तो मनसूख गोया नबी अकरम सासन फरमाया इन लोगों को तुम पढ़ाओ कुरान, तालीम दो। अभी मैं कभी सुनाऊंगा इंशाल्लाह कैसे कैसे लोग बड़े बने। मस्जिद कुबा का सबसे पहला इमाम मदीना मुनव्वरा में ये गुलाम थे, सबसे पहला इमाम हिजरत के वक्त अल्लाह के नबी ने पहले भेजा था, समझ में बात आ रही है, अल्लाह अकबर। अब्दुल रहमान इब्ने औफ रज़ी अल्लाह ताला तुम ये कह रहा था कि जुल्म कौन कर रहा है, मुसलमान कर रहा है, मुसलमान तो कह रहे कत्ल नहीं कर, लाओ उनकी सलाहियत को इस्तेमाल करो, उनकी बांदियों से तुम शादी कर लो और बांदियों से तुम निकाह करो और क्या करो, बच्चे पैदा हो तो उनको पढ़ाओ लिखाओ दीन सिखाओ, कत्ल न करो। और अब्दुल रहमान इब्न औफ रज़ी अल्लाह ताला अन्हु फरमाते हैं 30 गुलाम को आजाद किया। हज़रत उस्मान फरमाते बहुत रज़ी अल्लाह ताला अन्हु फरमाया तुम लोग यूं सोचते हो मैं बैतुल माल का मांग खाता हूं, मैं बैतुल माल का माल खाता हूं? नहीं नहीं नहीं, जब से मैं हुकूमत में आया हूं हर जुमा को जुमा की नमाज पढ़ने के लिए जब मैं हाथ पढ़ाने के लिए जब मैं आता हूं, चूंकि अमीरुल मोमिनीन के, पहले एक गुलाम आजाद करता हूं फिर जुमा पढ़ाता हूं। 12 साल हुकूमत रही हजरत उस्मान की, 12 साल में मेरे अंदाजे से 600 गुलाम आजाद किए होंगे। गुलाम आजाद किए,
ये सब फोन करने वालों को अभी फुर्सत मिलती है, रिकॉर्डिंग हो रही है।
हजरत हसन रजी अल्लाह ताला अनु बहुत जकी जहीन थे, बारौब थे, बहुत ही खूबसूरत थे। अगर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को देखना था तो वो हजरत हसन को देते आधा, बिल्कुल नबी सल्लल्लाहु अलैहि वसल्लम, और आधा देखना है तो हुसैन को देखते, दोनों भाइयों में पूरा नबी नजर आते थे। तो हजरत हसन रजी अल्लाह ताला बारौब, तो हजरत अली रजी अल्लाह ताला कभी कभी कूफा में कहते भाई मेरे बेटे को लड़की ना देना, बहुत गुस्से वाला रहा है, बहुत रौब वाला है। तो लोग क्या कहते थे, चाहे एक रात के लिए हो हम देंगे ताकि हम कयामत में फखर करें कि नबी के नवासे से हमारी बेटी की शादी हुई। ऐसे लोग थे। हजरत हसन रजी अल्लाह ताला एक जगह पर गए, गार्डन में एक गुलाम बैठा हुआ था, बैठा और कुत्ता उसके पास था, और वो एक लुकमा खुद खाता, एक लुकमा कुत्ते को डालता था। तो हजरत हसन ने देखा, भाई क्या कर रहे हो? कहा कुत्ते को खिला रहे हो, तुम्हारे पास मुश्किल से इतना खाना है, गुलाम घर का तो नहीं, गुलाम कुछ खाना लोग ले जाते हैं, ये मस्त। फरमाया ये कुत्ता अजनबी है, यहां कुत्ते नहीं है, ये किधर से बेचारा गुम हो गया है, आया है, भूखा है, तो मैंने दिल में कहा मैं भी आधा खाऊंगा, तू भी आधा खा ले, मैं भी आधा खाऊं, तुम भी आधा खा। तब कारी प्रसाद में लिखा है हजरत हसन की सखावत में अजीब बात, फरमाया हजरत हसन रजी अल्लाह ताला अन्हु फरमाते तुम किसके गुलाम हो? कहा मैं अबान इब्ने उस्मान, हजरत उस्मान रजी अल्लाह ताला अन्हु के बेटे अबान का मैं गुलाम हूं, और ये उनका गार्डन है ये पूरा, यहां मैं काम करता हूं, खिदमत करता हूं, पानी वगैरह वगैरह, खजूर के दरख्त, अंगूर वगैरह के लिए। ठीक है, गए हजरत हसन अबान के पास, वह गुलामियत अभी इनकी किसके पास, हजरत उस्मान के खानदान में है। फरमाया अबान मुझे ये गार्डन बेच दो, मुझे ये गुलाम भी बेच दो। फरमाया कोई हरज नहीं, ले जा, अभी पैसे नहीं, बाद में दूंगा। फरमाया ठीक है, बाद में ये गार्डन भी ले लो, खरीद लो, और ये गुलाम भी खरीद लो। ले लिया। वो फिर गए वहां पर बाग में, और बाग में जाकर कहा ये बाग भी तेरा और तू भी आजाद, तू भी आजाद, ये गार्डन भी तेरा। गोया गुलामियत आई हजरत उस्मान के खानदान से हजरत अली के खानदान में, और हजरत अली के बेटे ने उनको क्या कर दिया, आजाद कर दिया। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इतनी तरगीब दी थी कि आहिस्ता आहिस्ता गुलाम लोगों को क्या करो, तुम आजाद कर दो, आजाद कर दो, उन्हें गुलाम न बनाओ, गुलाम है उनसे काम लो ठीक है, आजाद कर दो। कितने गुलाम आजाद, हजरत आयशा रजी अल्लाह ताला अन्हा ने कसम खा ली थी, और पूरी लंबी स्टोरी है वो। अब्दुल रहमान रजी अल्लाह कहा हजरत आयशा से, कहा अपनी खाला से, मैं खाला को मैं टोक दूंगा, कितना खर्चा करती है अल्लाह की, कितना देती है, कितना सदका करती है, कुछ रखती नहीं अपने पास, सुबह से शाम जो है दे दिया दे दिया दे दिया। हजरत आयशा को पता चला तुम कौन है मुझे रोकने वाले, खुदा की कसम मैं तुमसे बात नहीं करूंगी, बात नहीं करूंगी, तुम मुझे कौन से रोकने वाले आ गए अल्लाह के रास्ते में खर्च करने से, मेरा माल है, बात नहीं कि कितने कितने दीन हो गए। रहमान फरमाते कैसे मैं बात करूं, जाऊं कैसे घर में? तो कुछ साहबा की मीटिंग बनाई, 4 या 5 साहबा किराम को लेकर आए और कहा चलो मेरे साथ। हजरत आयशा रज़ी अल्लाह ताला अन्हा के सहाबा किराम इल्म हासिल करने के लिए जाते थे पर्दे के पीछे, तो कहा तुम दरवाजा नॉक करना और कहना हम कौन है, तो कहना हम सहाबा है, क्यों आए हो इल्म हासिल करने के लिए, तो अगर वो कहे ठीक है आ जाए, तो आप कहना हम सब आ जाए, तो सब में मैं भी आ जाऊंगा, मैं भी दाखिल हो जाऊंगा। और जैसे दरवाजा खोला तो साहबा के साथ वो भी नेपिय भी दाखिल हो गए। पीछे जा खाना तो थी, जाकर चिमट गए, रोने लगे, बहुत रोने लगे। अब बात करने पर मजबूर हो गई हजरत आयशा रजी अल्लाह तआला ना। उस कसम तोड़ने पर हजरत आयशा ने एक गुलाम अल्लाह ने कहा है ला युआखिदुकुम अल्लाह बिललग्व फी अयमानिकुम वलाकिन युआखिदुकुम बिमा कसबत कुलूबुकुम, वहां एक गुलाम आजाद करने का जिक्र है। हजरत आयशा फरमाते मैंने अल्लाह के नाम की कसम तोड़ दी, कितनी मैंने बेइज्जती की, 40 गुलाम को आजाद किया, 40 गुलाम को आजाद। ऐसे मेरे बात समझा रही है? ये है, देखिए क्या कह रहे हैं यहां, फकातिबूहुम इन आलिम तुम फीम खैरा, उन्हें आजाद कर दो अगर तुम उनके बारे में खैर जानते हो। खैर का क्या मतलब? दोबारा तुम्हारे सीआईडी ने बन जाए, जाकर काफिरों को तुम्हारी बातें बतला दे, अगर ऐसा हो तो नहीं आजाद करना, या फिर तुम्हें ऐसा लगे कि ये जाके फसाद करेंगे, किसी को कत्ल करेंगे, बदला लेंगे तो फिर आजाद। हाँ अगर खैर देखो ना, आजाद कर दो, आजाद कर दो। वातुहुम मिन मालिल्लाह, तीन सूरतें लिखी मुफस्सिरीन ने, अल्लाह के देखो कुरान जहां वहां जहां कहीं कहता है दो, अल्लाह यही कहता है हमारे माल में से दो। यहां तो साफ मालिल्लाह, अल्लाह के माल में से देकर आजाद करो, ये मेरा माल नहीं है, व्हाटएवर आई हैव इज नॉट माइन, ये किसका है भाई? अब तो लामजर ले है, दालजर दे है ही नहीं, सब ले पर ले है, देने का मसला है। फरमाया अल्लाह के मिन मालिल्लाह है, वा तुम मिन मालिल्लाह, अल्लाह के माल में से उनको दो। उसकी तीन सूरतें बयान की है, अल्लाह के माल में से क्या मतलब इसका? फरमाया जिनके गुलाम हैं, अगर 8,000 रियाल है एक गुलाम के आजाद करने का, 1/4 क्या है उसको माफ कर दो, बाकी जो है ले लो। एक मतलब यह है आजाद भी करो और तुम कुछ माफ भी कर दो, गुलाम माफ कर दो। नंबर दो, बहुत सारे मदीना मुनव्वरा में मालदार लोग हैं, तुम लोग अपने माल से गुलाम को आजाद करो, लिल्ला आजाद करो, एक गुलाम को आजाद करे जहन्नम की आग हराम है। तीसरी शक्ल यह है जिन पर जकात वाजिब है, फर्ज है, वो अपनी जकात गुलाम को देकर मालिक बनाए और मालिक जाकर अपने मास्टर को दे दे और खुद आजाद हो जाए। ये तीन शक्लें मुफस्सिरीन ने नकल की है। वातुहुम मिन मालिल्लाहिल्लज़ी आताकुम, जो अल्लाह ने तुमको दी है। वला तुकरि, खत्म कर देता हूं, वला तुकरि फतयातिकुम अलल बिगाइन अरदन तहस्सुना, जो बांडिया तुम्हारे पास है, बांडी होती है ना जिन लड़कियों को पकड़ लिया है लड़ाई में, वो बांडिया बना दिए, जो बांडिया तुम्हारे पास है उनको फोर्स न करो जीना कराने पर। चूंकि वो क्या करते थे, बाज लोगों ने अड्डे खोले, जैसे अब्दुल्लाह इब्न उबई रईसुल मुनाफिकीन ने तो एक अड्डा ऐसा उस जमाने में खोला, यहां एक टेंट है उस पर झंडा लगाया, वहां एक टेंट झंडा लगाया, ताकि लोगों को पता चले इसमें वो जीना कराने वाली प्रोस्टिट्यूट वुमन है। बांडिया लोग, वो पैसा मिलता था मास्टर लेता था, यानी उसको जीना वो जीना कराती थी, जो पैसे मिलते थे वो मास्टर इस्तेमाल करता था। अल्लाह ने उस पर इशारा किया, वला तुकरिहु फतयातिकुम अलल बेगा, बेगा के माना जिना पर, इन बांदियों को नौजवान औरतों को तुम मजबूर ना करो, अगर इन 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 अरदना, हमारे बड़े भाई बैठे हैं, हमारे उस्ताद के बेटे हैं सैयद मुफ्ती शब्बीर साहब यहां बैठे, उनके वालिद साहब के पास हमने एक तर्जुमा पढ़ा था कशफुर रहमान के, उनका तर्जुमा हजरत मुफ्ती इस्माइल वारी पारा साहब के पास 15 पाड़े पढ़े थे हमने, और इनके वालिद साहब के पास 15 पाड़े पढ़े थे। यहां इन अरदना पर मुझे अभी तक याद है, इन इन अरदना, अगर वो औरत पाक दामन रहना चाहती है, क्या मतलब अगर वो नहीं चाहती जिना कराने दो, फरमा इन का तर्जुमा यहां, अगर मगर मत करो, समझ नहीं बात, जब का तर्जुमा कर लो, जब आ गई उसमें, अगर करोगे तो उसका मतलब यह है कि अगर किया तो नहीं, अगर किया तो है, ऐसा नहीं, जब का तर्जुमा इन अरद न तहसुना, जब ये खुद पाक दामन रहना चाहती है तो मजबूर ना करो इनको, ये कमाई हराम है, जीना की बात اللہ تعالیٰ ہمارے استاد کی مغفرت فرمائے. اس 35 سال ہو گئے ابھی تک برکتیں موجود ہیں, ان کی قبر کو اللہ نور سے منور فرمائے, اللہ تعالیٰ ان کی قبر کو تحد نگاہ وسیع فرمائے. فرمایا لتبتغوا عرض الحیات الدنیا, تم تو دنیا کے پیسوں کے لیے زنا کراتے ہو. لیکن ومن یکرہن, ان بیچاریوں کو تم نے جو تمہاری باندیاں ہیں تو ماسٹر کا تو سننا پڑے گا نا, نہیں تو مشکل ہو جائے گا. فرمایا اگر تم مجبور کرو گے ان کو, فورس کرو گے, تو فإن اللہ من بعد اکراہن غفور الرحیم, ہے اللہ انہیں معاف کر دے گا, اللہ ان پر رحم فرما دے گا. دیکھا, تم مجبور کرو اللہ انہیں معاف کر دے گا. وَلَقَدْ أَنزَلْنَا إِلَيْكُمْ آيَاتٍ مُبَيِّنَاتٍ, شروع سے لے کر ابھی تک کتنی آیتیں میں نے آپ کو سمجھائی, سورہ نور کے شروع سے ابھی تک کتنے گناہوں کے چھوڑنے کا حکم دیا اللہ پاک نے, کیسی کیسی باتیں سورہ نور کے پہلے 2 رکوع میں, یہاں تک کہ حضرت عائشہ رضی اللہ تعالی عنہا کا واقعہ بھی آ گیا. واقعہ ایک پاک دامنی کا تہمت لگانے کا گناہ, زنا کی تہمت لگائے تو کیا گناہ, چوری کرے تو کیا گناہ, زنا کرے تو, سارے واقعات کے بعد اللہ کیا کہہ رہے ہیں, ہم نے تمہاری طرف سب باتیں کھول کھول کر بیان کی ہے. وَبَسَلَمْ مِنَ الَّذِينَ خَلَوْ مِنْ قَبْلِكُمْ, مثال کے طور پر ان لوگوں کی طرح جو تم سے پہلے تھے, کہ ہم نے شرک پہلی قوم پر بھی حرام کیا تھا, ہم نے زینا پہلی قوم پر بھی حرام کیا تھا, یہ سور کا کھانا پہلی قوم کے لیے بھی حرام تھا, جتنے ایسے ہم نے تم کو بھی کہہ رہے ہیں یہ کام تم بھی نہ کرو, اتنا فرق ہے ان کے لیے حرام کیا تھا, آپ اگر نہیں کرو گے تو آپ کو ڈبل ثواب ملے گا. ان کے لیے بھی تو بہت ساری چیزیں ہیں, جیسے بھی میں نے مثال دی قتل, تو قتل کے بدلے میں اللہ پاک نے ایکسٹرا دے دیا قتل, چلو 100 کا قتل نہیں, اگر ایک کو قتل قصاص نہیں کیا تو 100 اونٹ ہی دے دو. پہلے زمانے میں ایسا نہیں تھا, قتل کا گناہ قتل ہی تھا. فرمایا وَمَوْعِزَةً لِلْمُتَّقِينَ, یہ قرآن نصیحت ہے تقوی والوں کے لیے, جو تقوی اختیار کرے گا اس کو قرآن کی باتیں سمجھ میں آئے گی. یہ قرآن کی ایک ایک بات, اللہ پاک ایک ایک لفظ میں کتنی زیادہ حکمتیں کتنی باتیں بیان فرمائی ہے اس کا اندازہ نہیں لگا سکتے. اللہ پاک ہمیں قرآن سے وابستگی نصیب فرمائے. آپ دعا فرما دیں مختص میں.
بسم اللہ الرحمن الرحیم, نحمدک حمدا حامدین, ونشکرک شکر الشاکرین, ونشهد ان لا اله الا الله وحده لا شريك له, اله واحد احد صمد لم يتخذ صاحبة ولا ولدا ولم يكن له كفوا احد, فسبحان الله حين تمسون وحين تصبحون, وله الحمد في السماوات والارض وعشيا وحين تنشرون, يخرج الحي من الميت ويخرج الميت من الحي, ويحيي الارض بعد موتها وكذلك تخرجون, قل اللهم مالك الملك تؤتي الملك من تشاء وتنزع الملك ممن تشاء وتعز من تشاء وتذل من تشاء بيدك الخير انك على كل شيء قدير, ربنا اتنا في الدنيا حسنه وفي الاخره حسنه وقنا عذاب النار, اللهم احفظنا من كل آفات والبليات, وبارك لنا في الرزق والحسنات, اللهم انا نعوذ بك من شرور انفسنا ومن سيئات اعمالنا, مولا کریم ہمارے گناہوں کو معاف فرما, خطاؤں کو درگزر فرما, اللہ اس تفسیر کے درس کو اتار قیامت باقی فرما, اللہ مفتی صاحب کا علم کا خوب اضافہ نصیب فرما, اللہ سننے والوں کا خوب کو عمل کرنے کی توفیق نصیب فرما, اللہ ان کے فیض کو اتار قیامت باقی اور جاری و ساری فرما, مولا کریم ہم سب کو سن کر عمل کرنے کی توفیق نصیب فرما, مولا کریم ہمیں جو بیمار ہیں ان کو شفا کاملہ نصیب فرما, ہمیں جو پریشان پریشان تکالیفوں کو ختم فرما, مولا کریم جو مقروض جنوں کی قرضوں کو ادائیگی کی بہترین شکل پیدا فرما, مولا کریم جو نکاحوں سے محروم ہے مولا کریم ان کو بہتر رشتے نصیب فرما, مولا کریم ہم نے جو مانگا وہ بھی عطا فرما, جو لے گئے وہ بھی عطا فرما, اللهم انا نسألك من خير ما سألك من نبيك وحبيبك محمد صلى الله عليه وسلم, ونعوذ بك من شر ما استعاذ من نبيك وحبيبك محمد صلى الله عليه وسلم, ربنا تقبل منا انك انت السميع العليم, وتوب علينا يا مولانا انك انت التواب الرحيم, وصلى الله تعالى على خير خلقه سيدنا مولانا محمد واله وصحبه اجمعين برحمتك يا ارحم الراحمين.